समाधान माघे हर बिहानी हर साझा संगे संगे तपाई हामी
आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेन्द्रनगर सुर्खेत बाट
विपद जोखिम विरूद्ध कर्णालीमा सामूहिक दुर्घटना बीमा गरिने प्रत्येक नागरिकले 1,00,000 निशुल्क बीमा सुविधा पाउने
मौसम आजबाट सुधार आउने नेपालगंजका विभिन्न ठाउँ जलमग्न हिमाली तथा पहाडी जिल्लाका उडान प्रभावित
बाँके घटनामा संलग्नहरूलाई कारवाही गर्ने सरकारको प्रतिबद्धता संसद अवरोध हट्यो
र 13 संस्करणको साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने हिमाल पहाड़ तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट दिपेश र मधुबनको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
भेरी खबर अब विस्तारमा कर्णालीका सबै प्रदेशवासीको सामूहिक दुर्घटना बीमा गरिने भएको छ आन्तरिक मामिला तथा कानून मन्त्रालयले हिजो वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर सबै कर्णालीवासीका लागि विपद दुर्घटना बीमा कार्यक्रमको शुरूआत गरिएको जनाएको छ आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच सम्झौता भई बीमा शुभारम्भ भएको हो सामूहिक रूपमा गरिने बीमाको प्रिमियम बापत कर्णाली प्रदेशको कुल जनसंख्या 17,70,000 मानेर प्रति व्यक्ति 7 रूपियाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानून मन्त्रालयले बीमा कम्पनीलाई भुक्तानी गर्नेछ प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त विपद दुर्घटना बीमा कार्यक्रम लागू भएको हो अब कर्णालीका हरेक नागरिकले 1,00,000 रूपियाँको निशुल्क बीमा सुविधा प्राप्त गर्ने भएका छन् विपद र दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर 5,00,000 रूपियाँको बीमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको कर्णाली सरकारले जनाएको छ बीमा कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा 1,50,00,000 रूपियाँ विनियोजन गरेको छ
यसैबीच बीमाको शुभारम्भ गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर साईले राज्यले दिने सबै प्रकारका सेवा सुविधा सरल रूपमा जनतासम्म पुर्याउन सरकारको दायित्व रहेको बताउनु भएको छ मुख्यमन्त्री साईले राज्यले प्रदान गर्ने सबै खालका सेवा सुविधा सरल रूपमा प्राप्त गर्नुपर्ने बताउनुभयो उहाँले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो संख्यामा ज्यान गुमाउन गरेको अवस्थालाई हेरेर सरकारले राजस्वरूप बीमा कार्यक्रम लागू गरेको बताउनु भएको छ आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बीमा कार्यक्रमको सम्झौता ऐतिहासिक भएको बताउनु भएको छ उहाँले यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्ध सबै निकायको साथ र सहयोगको अपेक्षा समेत गरिएको बताउनुभयो यसै गरी कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारले ल्याएको नीतिहरूलाई समावेशी गरी छोराछोरी बचत खाता मौलिक अधिकारभित्र राखेको बताउनु भएको छ उहाँले कृषि पशुपन्छी व्यवसायलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भनेर बीमा कम्पनीसँग समन्वय गरिने बताउनु भएको छ कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहन माया ढकालले कर्णाली सरकारले कर्णालीवासीको लागि सामाजिक न्याय गरेको बताउनु भएको छ
किशोर किशोरीको सहभागिता परिवारको सुनिश्चितता भन्ने नाराका साथ सुर्खेत सहित देशभर परिवार योजना दिवस मनाइएको छ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले किशोर किशोरीको सहभागिता परिवारको सुनिश्चितता भन्ने विषय वक्तित्व कला कार्यक्रम सम्पन्न गरेको छ दिवसको अवसरमा वीरेन्द्रनगरका 5 विद्यालयका विद्यार्थीहरूको वक्तित्व कला प्रतियोगितामा सहभागिता रहेको थियो कार्यक्रममा जननमुना माध्यमिक विद्यालयका विद्यार्थी प्रथम एसओएस हर्बल माइनर विद्यालयका द्वितीय श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय तृतीय त्रिपुरेश्वर माध्यमिक विद्यालय सान्तोना र अमरज्योति विद्यालयले 5 स्थान हासिल गर्न सफल भएको छ प्रतियोगितामा प्रथमले 3,000 द्वितीयले 2,500 तृतीयले 2,000 प्राप्त गरेको नगरपालिकाका स्वास्थ्य प्रवर्धन उपशाखा प्रमुख उदय थापाले जानकारी दिनुभयो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले नगरपालिकाले परिवार योजना सम्बन्धीका कार्यक्रमका लागि सहयोग गर्ने बताउनुभयो वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो यसैगरी हिजो वीरेन्द्रनगरको कोलडाँडा विद्यालयमा कक्षा 9 र 10 का किशोर किशोरीलाई परिवार योजनाका बारेमा जानकारी दिने यसले फेरि सुन्नु होला। यसैगरी आज वीरेन्द्रनगरको कोलडाँडा विद्यालयमा कक्षा 9 र 10 का किशोर किशोरीलाई परिवार योजनाका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ।
सरकारले अघिल्ला वर्षहरूमा परिवार नियोजन भनेर मनाउँदै आएको यो दिवस यस वर्षदेखि परिवार योजना दिवसको रूपमा मनाउन लागेको हो। पछिल्लो समय किशोर किशोरीहरूमा परिवार योजनाका बारेमा जानकारी लिने क्रम बढेसँगै परिवार योजना दिवसलाई प्रभावकारी बनाउन यो दिवस मनाउन थालिएको छ। यसै सन्दर्भमा हाम्रा साथी दिपा कोइरालाले स्वास्थ्य निर्देशनालय सुर्खेतका वरिष्ठ कम्युनिटी नर्सिङ मानकुमारी गुरुङलाई यो दिवस मनाउनुको कारण के हो भनेर सोध्नु भएको छ।
कुनै पनि एउटा व्यक्तिले अथवा दम्पतिले दुवैले चाहिँ अब आफ्नो सामाजिक आर्थिक सम्पूर्ण अवस्थालाई हेरेर आफूले बच्चा पाउने कि नपाउने, पाउने भएपछि कहिले पाउने, बच्चाको अन्तर कति राख्ने र कति बच्चा बनाउने भन्ने कुरा चाहिँ आफ्नो नितान्त आफ्नो एकल छ भने आफ्नो नितान्त व्यक्तिगत अधिकार प्रयोग गरेर र दम्पति छ भने दुवै बिचमा आपसमा एकदम छलफल भएर यो बिचमा निर्णयमा पुग्नेलाई चाहिँ परिवार योजना। त्यसै कारणले चाहिँ परिवार नियोजन कन्ट्रोल अब अहिले चाहिँ कन्ट्रोल मात्रै गर्ने होइन कि त्यस कारणले अब चाहिँ परिवार योजना भनौँ जसमा चाहिँ बच्चा बनाउने, कहिले बनाउने र कति बनाउने भन्नेमा एउटा छलफल हुन्छ, त्यसैलाई चाहिँ परिवार योजना।
यसरी बुझ्दा हुने भयो होइन, कुनै बेला देशमा जनसङ्ख्या अत्यधिक चाप थियो, त्यति बेला सरकारलाई चाहिँ यसको यो चापलाई नियन्त्रण गर्नुपर्ने थियो। तर अब धेरै वर्ष पछाडि आइसक्दाखेरि जनसङ्ख्याको नियन्त्रण गर्नुपर्ने होइन, अब योजनाको चाहिँ खाँचो छ है परिवारमा भनेर सरकारले त्यो एक किसिमको देखिएपछि चाहिँ यो नारामा दिवसमा पनि चेन्ज ल्यायो भनेर बुझ्नु।
जनसङ्ख्याको व्यवस्थापन कसरी गर्ने र एउटा सुखी समृद्ध परिवार कसरी बन्ने भन्ने एउटा कन्सेप्टलाई चाहिँ नयाँ ल्याउनलाई परिवार योजना भनेर अहिले चाहिँ आएको छ। आज चाहिँ असोज 1 गते यो दिवस पनि मनाउँदैछ परिवार नियोजन दिवस भनेर।
यसरी बुझौँ अबदेखि हामी कुराकानी गर्दा अथवा केही भन्दा परिवार नियोजन भन्ने भन्दा पनि परिवार योजना भनेर जानुपर्ने हो कि शब्दहरू?
हजुर हजुर, अब पक्कै पनि अब यो परिवार नियोजनको पहिला परिभाषा हुन्थ्यो नि, अब चाहिँ परिवार योजनाको परिभाषा, अहिले चाहिँ परिवार योजना भनेर जनसङ्ख्या व्यवस्थापन शाखा अथवा त्यो छुट्टै शाखा चाहिँ आएको छ।
यस वर्षको नारा चाहिँ के छ नि?
यस वर्षको नारामा चाहिँ किशोर किशोरीको सहभागिता परिवार योजना सेवाको सुनिश्चितता भनेर राखेको छ।
किशोर किशोरीहरूलाई चाहिँ टार्गेट गर्यो यो दिवस?
हजुर।
के कारण हो नि किशोर किशोरीहरूलाई विशेष गरेर टार्गेट गर्ने उद्देश्य त केही छ सरकारको? पक्कै पनि
टोटल जनसङ्ख्याकै 1/4 भाग चाहिँ किशोर किशोरीले नै ओगटेका छन्। किशोर किशोरी उमेरमा नै हामीले चाहिँ हेर्दै गयो कति परिवार नियोजनको प्रयोग दर चाहिँ जहिले पनि महिलासँग जोडिएर महिला विवाहित महिलाहरूको 15-49 वर्षको महिलाहरूले कति परिवार नियोजन सेवा लिन्छन्। तर हाम्रो तथ्याङ्कहरूमा के आयो भन्दाखेरि यो किशोर किशोरीहरू जुन चाहिँ अविवाहित छन् स्कुलले कलेजहरूमा पढ्ने उहाँहरूले पनि परिवार नियोजनको सेवाको उहाँहरूलाई पनि आवश्यकता भयो। जब अहिले गर्भपतनको यसो तथ्याङ्क हेर्नुहुन्छ भने पनि 20 वर्षभन्दा मुनिका यस्ता किशोर किशोरीहरूले चाहिँ धेरै यसको सेवा लिएका छन् र जब यो गर्भपतनको सेवा लिन्छन् त्यसपछि त उहाँहरूलाई पक्कै पनि परिवार नियोजनको सेवा चाहिन्छ, आवश्यकता छ है। अब किशोर किशोरीलाई पनि हामीले परिवार नियोजनको सेवा चाहिँ दिनुपर्छ, उहाँहरूलाई पनि आवश्यकता हुन्छ भन्ने कारणले चाहिँ कसरी यो परिवार नियोजन सेवामा किशोर किशोरीलाई सहभागिता गराउने भनेर अहिलेको मूल नारा चाहिँ त्यससँग छ।
यो नारा त एक किसिमले यस्तो राम्रो उद्देश्यका साथ सरकारले नारा ल्यायो होइन, अबको नारा ल्याइसकेपछि र दिवस मनाइसकेपछि त हाम्रा कार्यक्रमहरू पनि यसैभित्र रहेर केन्द्रित पनि हुनुपर्ने होला, त्यस्तो केही योजना छ?
किशोर किशोरी नै मुख्य बाल्य अवस्थाबाट किशोर अवस्थामा जाने, हाम्रो यो शरीरको परिवर्तनहरू एकदमै यो यतिखेर हुने हुनाले उनीहरूलाई प्रजनन स्वास्थ्य सम्बन्धी एकदमै कौतूहलताहरू बढी हुने र यतिखेर नै यौन कार्यमा लाग्ने हुनाले उहाँहरूलाई नै यो सम्बन्धी जब प्रजनन स्वास्थ्य अथवा परिवार नियोजन सम्बन्धी सेवा दिएन भने त मुख्य स्वास्थ्य शिक्षाको कमीले गर्दाखेरि नै उहाँहरूले यौन कार्यमा लाग्नुहुन्छ र परिवार नियोजनको सेवा अप्नाउनुहुन्न, जसले गर्दाखेरि उहाँहरूको सम्पूर्ण प्रजनन स्वास्थ्य सम्बन्धी असरहरू पछि गएर देखा पर्न सक्छन् र उहाँहरूलाई हामीले टार्गेट गर्न सक्यो भने चाहिँ पक्कै पनि भोलिको देशमा हामीले एकदम एउटा सक्षम जनशक्ति चाहिँ उभ्याउनेछौँ। र यसको लागि यो वर्षमा पनि हामीले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा स्थापना गर्ने, हरेक स्वास्थ्य संस्थाबाट परिवार नियोजनका सेवाहरू प्रदान गर्ने, कम्तीमा नभए पनि अस्थायी साधनहरू भए पनि प्रयोग गर्ने छौँ र विद्यालयमा पनि किशोर किशोरी मैत्री स्वास्थ्य प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू छ यस वर्ष पनि। र अर्को चाहिँ हाम्रो विद्यालय स्वास्थ्य नर्स राख्ने कार्यक्रम पनि छ, यसमार्फत भर्खरै सुरुवात भएको र विद्यालय स्वास्थ्य नर्स कार्यक्रम मार्फत चाहिँ धेरै किशोर किशोरीहरूलाई यो प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू चाहिँ सहजै रूपले यो कार्यक्रम चाहिँ लागू हुन्छ भन्ने हामीले आशा लिएको। जबसम्म किशोर किशोरीलाई यो परिवार योजनामा संलग्नता गराइन्न, अब कति राखेका छौँ टार्गेटहरू, त्यो टार्गेटहरू मिट गर्नलाई अथवा उपलब्धि पुर्याउनलाई त्यो चाहिँ एकदमै गाह्रो छ।
जस्तो दिवसकै अवसरमा केही कार्यक्रमहरू हुँदैछन् अन्य? पनि
दिवसकै अवसरमा यो सुर्खेतमा स्थित वीरेन्द्रनगर नगरपालिकाले व्यक्तित्व कला प्रतियोगिता गर्दैछ स्कुलहरूबाट। त्यसमा पनि यही परियोजना सम्बन्धी अथवा परियार योजना सम्बन्धी किशोर किशोरको कस्तो समुदाय हुनुहुन्छ यही स्लोगनलाई लिएर व्यक्तित्व कला प्रतियोगिता छ। 2 गते कोलडाँडाको स्कुलमा किशोर किशोरीहरूलाई 9 र 10 स्कुलको विद्यार्थीहरूलाई यो परियोजना सम्बन्धी चाहिँ अभिमुखीकरण गर्ने अथवा यस सम्बन्धी स्वास्थ्य शिक्षा दिने कार्यक्रम रहेका छन्।
हामीसँग छिमेक सेरोफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले विपद जोखिम विरुद्ध कर्णालीमा सामूहिक दुर्घटना बिमा गरिने, प्रत्येक नागरिकले 1,00,000 निशुल्क बिमा सुविधा पाउने, किशोर किशोरीहरूको सहभागिताको लागि देशभर हिजो सुर्खेत सहित विभिन्न ठाउँमा परिवार योजना दिवस मनाइयो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण विभिन्न खोला र नदीमा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। महाशाखाले जारी गरेको सूचनामा आजबाट मात्रै मौसममा सुधार हुन सक्ने उल्लेख छ। सुर्खेत सहित अधिकांश जिल्लामा पानी परे पनि बाँके, बर्दिया, सल्यान, कैलाली, काठमाडौँ लगायतका जिल्लामा अरू जिल्लाभन्दा ठूलो पानी परेको विभागले जनाएको छ। मौसमविद मन्जु बासीले आजदेखि बिस्तारै मौसम खुल्दै जाने बताउनुभयो। पहाड़ी भूभागमा पहिरो जान सक्ने तथा तराईमा बहने केही साना नदीहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ। यस्तै सड़क र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ।
यसैबीच नेपालगंजका विभिन्न ठाउँमा हिजो जलमग्न भएको छ। सेतुबुका चोक, धम्बुजी, बेलासपुर लगायतका स्थानमा पानी जम्दा आगमनमा समेत समस्या भएको स्थानीयहरूले बताएका छन्। नगरका केही घरमा पानी पसेको छ। नेपालगंज उपमहानगरपालिकाले नाला सफा गर्ने काम भइरहेको जनाएको छ। राप्ती नदीमा भने पानीको सतह अहिले बिस्तारै घट्दै गएको जनाएको छ। वर्षाले नेपालगंजबाट हिमाली तथा पहाड़ी जिल्लामा उड्ने सम्पूर्ण उडान प्रभावित भएका छन्। डोल्पा बाहेक अन्य कुनै दुर्गम जिल्लामा बिहानदेखि उडान नभएको नेपालगंज नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुरले बताउनु भएको छ। उहाँले हिमाली र पहाड़ी भेगमा हुस्सुरो कुहिरो लाग्ने र दुर्गम भेगका विमानस्थलको स्तर गुणस्तरीय नभएकाले उडान प्रभावित भएको बताउनु भएको छ। दुर्गम जिल्लाका उडान प्रभावित भएपछि नेपालगंज काठमाडौँ, काठमाडौँ नेपालगंज नियमित उडानलाई साले असर गरेको जनाइएको छ।
सरकारले बाँके घटनामा संलग्नहरूलाई कार्यवाही गर्ने प्रतिबद्धता जनाएको छ। यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ। संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले घटनामा संलग्नहरूलाई कार्यवाही गर्न किटानी जाहेरी दिएको 4 दिन भइसक्दा पनि कार्यवाही नभएको बताउनुभयो। यसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र सरकारको संरक्षणमा घटनामा संलग्नहरूलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको उहाँको भनाइ छ। लगत्तै कानून मन्त्री भानुभक्त ढकालले घटनामा संलग्नहरूलाई कार्यवाही प्रतिबद्धता जनाउनु भएको छ। कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खजुरा नगरपालिका 2 सीतापुरमा 25 भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँचिएको थियो। वडा नम्बर 1 का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी दिएको छ।
कर्णाली प्रदेश सभाका महिला सदस्यहरूले संसदमा आफूहरूले उठाएका विषयमा गम्भीरताको साथ नलिने गरेको गुनासो गरेका छन्। उनीहरूले संसदमा उठेका हरेक विषयलाई सामान्य रूपमा लिने गरेको भन्दै असन्तुष्टि जनाएका छन्। महिलाहरूले उठाएका सवाल प्राथमिकतामा नपर्ने गरेको महिला सांसदहरूको गुनासो छ। हिजो सुर्खेतको वीरेन्द्रनगरमा युएनडीपीको संसद सहयोगमा परियोजना सहकारी मीडिया हाउस र स्वर्णिम एडभोकेसी केसीले आयोजना गरेको लैङ्गिकता सवालमा संसदीय निगरानी र समिति कार्यक्रममा बोल्ने अधिकांश महिला सदस्यहरूले यस्तो बताएका हुन्। महिला सदस्य मीना सिंह रखालले माननीय भएर आए पनि प्रतिस्पर्धात्मक सोचका कारण आफूलाई संसदमा उठाएका कुरा मान्य नभएको बताउनु भएको छ। उहाँले महिला सांसदहरूले समाजलाई चुनौती दिएर यहाँसम्म आइसकेको भए पनि आफूहरूको मुद्दालाई सरकारले गम्भीरताको साथ लिन नसक्दा समस्या भएको बताउनु भएको छ। यस्तै अर्का सांसद कृष्ण साईले महिलाहरू सदस्यहरू क्षमता आउनु हुँदाहुँदै पनि सरकारले महिलाको नेतृत्वलाई स्वीकार गर्न नसक्दा आफूहरूलाई विभेद गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। महिलाहरूले उठाएका सवालमा प्राथमिकता नपर्ने भन्दै निर्णय गर्ने ठाउँमा समेत महिलाहरू नहुनु समस्या भएको बताउनु भएको छ। यस्तै अर्का सांसद पद्मा खड्काले प्रतिस्पर्धात्मक सोचका कारण महिलाहरूको क्षमता वृद्धि हुन नसकेको बताउनु भएको छ। उहाँले प्रदेश सभामा आफूले उठाएका विषयमा पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएको गुनासो समेत गर्नु भएको छ।
सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ। एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहल पहल बढाएको छ। जिल्लाको तिला गाउँपालिकाको रारालिही, कुडारी, तिलाकोट, जर्मी, ऐरेनी लगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो। अहिले 3 दर्जन भन्दा बढी होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्ट्री फार्म, फ्रेस हाउस, कपडाका पसल, हार्डवेयरका व्यवसायी बढेका छन्। संघीयताले स्थानीय आर्थिक गतिविधि बढाए पनि ग्रामीण क्षेत्रका बजारमा भने विद्युतीय बत्तीको अभाव भएकोले चोरीका घटना बढ्ने गरेका कारण व्यापारीको माग अनुसार सडक बत्तीको व्यवस्था गरिएको गाउँपालिकाका वडा अध्यक्ष दिल्ली रावलले बताउनुभयो। अहिले सडक बत्तीले ग्रामीण क्षेत्रका बजार झिलिमिली भएका छन्।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले छिमेक सरिफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कर्णाली राजमार्गको जुम्ला सिमानामा पर्ने नागमामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सिजाबाट जुम्लातर्फ जाँदै गरेको नातिन 664 नम्बरको बस दुर्घटना हुँदा सिजा गाउँपालिका 31 वर्षका नन्दबहादुर साईको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा परि अन्य 5 जना घाइते भएका छन्।
कञ्चनपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका 5 गुलरिया बजार नजिक ना 5X2073 नम्बरको बस र C7P5326 नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका 10X26 वर्षीय रञ्जित राणाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल सवार 15 वर्षीय रञ्जेश्वरी राणा गम्भीर घाइते हुनुभएको छ।
दाङमा एक किशोरीलाई भारतबाट उद्धार गरिएको छ। तुलसीपुर उपमहानगरपालिका 18 बिजौरीका 14 वर्षीय विशाल चौधरीलाई भारतको सीमाबाट उद्धार गरिएको हो। बिजौरी माओलीमा बस्दै आउनुभएका चौधरी गएको चैत 29 तुलसीपुर 7 हलदारपुरका भिनाजु नाता पर्ने काजु चौधरीसँग भारत जानुभएको थियो। भारतको हिमाचल प्रदेशको सिमाना स्थित पुजाली भन्ने ठाउँमा शोषणमा परेपछि 3 जना युवाले उहाँलाई उद्धार गरी नेपाल ल्याइएको जनाइएको छ।
हुम्लाको चङखेली गाउँपालिकामा स्थानीय बासिन्दाले लगाएको ताला 5 बुँदे सहमतिपछि खुलेको छ। गाउँपालिका उपाध्यक्ष विमला साईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले गाउँपालिका र स्थानीय बासीबीच 5 बुँदे सहमतिपछि तत्कालै 5 बुँदे सहमति तत्कालै कार्यान्वयन गर्ने सहमतिमा ताला खोलिएको हो। पटक पटक गाउँपालिका जनप्रतिनिधि र गाउँपालिका कर्मचारी समेत गाउँपालिकामा नियमित बस्ने नगरेको भन्दै स्थानीय बासिन्दाले ताला लगाएका थिए। गाउँपालिका अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णु साईलाई 3 दिनभित्रै गाउँपालिकामा उपस्थित गराउन स्थानीयले माग गरेका छन्।
भिडी खबरमा अब लागौं केही खेल खबरतर्फ। 13 संस्करणको साफ च्याम्पियनसिप फुटबल बङ्गलादेशमै आयोजना हुने भएको छ। मलेसियाको कोलालामपुरमा बसेको दक्षिण एसियाली फुटबल महासंघ साफको बैठकले साफ च्याम्पियनसिप पुनः बङ्गलादेशमै गर्ने निर्णय गरेको हो। यसअघि सन् 2020 सेप्टेम्बरमा हुने साफको आयोजना पाकिस्तानमा गर्ने तयारी भए पनि सुरक्षाको कारण देखाउँदै साफ बैठकले बङ्गलादेशमै गर्ने निर्णय गरेको हो। यसअघि बङ्गलादेशले 2018 ढाकामा साफ च्याम्पियनसिप फुटबलको आयोजना गरेको थियो। फाइनलमा भारतलाई पराजित गर्दै मालदिव्सले उपाधि उचालेको थियो भने नेपाल भने सेमी फाइनलमा मालदिव्ससँग पराजित हुँदै बाहिरिएको थियो।
भोलिदेखि काठमाडौँमा हुन लागेको 18 वर्ष मुनिको साफ फुटबल प्रतियोगिताका लागि नेपाली टिमको कप्तानमा जय गुरुङ चयन हुनुभएको छ। यसअघि टिमका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिता खेल्ने 23 जनाको सूची मङ्गलबार सार्वजनिक गर्नुभएको थियो। नेपाली टिमको मिडफिल्डरको भूमिकाको रूपमा हुने जयलाई टिमको कप्तान पनि बनाइएको हो। जयले यसअघि ब्रिगेड बोइज क्लबको पनि कप्तानी गरेकाले अनुभव काम लाग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपालले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा भोलि मालदिवसँग प्रतिस्पर्धा गर्दैछ। समूह एमा नेपाल र मालदिव सहित भुटान पनि रहेको छ। समूह बीमा श्रीलंका बंगलादेश र भारत रहेका छन्। साथमा पाकिस्तान रहे पनि उसले अन्तिम समयमा प्रतियोगिता नखेल्ने जनाएको थियो। दुवै टिमका शीर्ष दुई टिम सेमी फाइनलमा प्रवेश गर्नेछन्।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विपद जोखिम विरुद्ध कर्णालीमा सामूहिक दुर्घटना बीमा गरिने, प्रत्येक नागरिकले 1,00,000 निशुल्क बीमा सुविधा पाउने,
मौसममा आजबाट सुधार आउने, नेपालगंजका विभिन्न ठाउँ जलमग्न, हिमाली तथा पहाड़ी जिल्लाका उडान प्रभावित,
बाँके घटनामा संलग्नहरूलाई कारवाही गर्ने सरकारको प्रतिबद्धता, संसद अवरोध हट्यो,
र 13 संस्करणको साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट दिपेश र मधुबन बिदा हुन्छौ। नमस्ते।